أعوذ بالله من شر الشيطان اللين الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، الصلاة والسلام على رسوله الكريم وأهل بيته الطيبين الطاهرين الذين أذهب عنهم الرجس وطهرهم تطهيرا. وأصحابه المنتجبين، أما بعد، فقد قال الله سبحانه وتعالى: بسم الله الرحمن الرحيم، وقال الذين لا يرجون لقاءنا لولا أنزل علينا الملائكة أو نرى ربنا، لقد استكبروا في أنفسهم وأتوا عتوا كبيرا. صلوات الله. اس آیہ کریمہ میں ارشاد ہو رہا ہے: وقال الذین لا یرجون لقاءنا، اور جو لوگ ہماری ملاقات کی امید نہیں رکھتے ہیں، وہ کہتے ہیں کہ آخر ہم پر فرشتے کیوں نہیں نازل ہوتے ہیں. کل جو آیت ادھوری رہ گئی تھی، اس کا تشریح نہیں ہو سکی تھی، اس کو پھر سے دوبارہ تلاوت کرتے ہوئے آگے کی آیتوں کی طرف آگے بڑھتے ہیں. اس آیہ کریمہ میں ارشاد ہے کہ جو لوگ ہماری ملاقات کی امید نہیں رکھتے ہیں، وہ کہتے ہیں کہ آخر ہم پر فرشتے کیوں نہیں نازل ہوتے، یا ہم خدا کو کیوں نہیں دیکھتے اپنی آنکھوں سے. او نرا ربنا، در حقیقت پروردگار عالم کہہ رہا ہے، در حقیقت یہ لوگ جو ہے اپنی جگہ پر بہت مغرور ہو گئے ہیں اور انتہائی درجے کی سرکشی کر رہے ہیں، کیونکہ ملاقات کی امید نہ رکھنا اور رویت کی خواہش کرنا اس بات کی علامت ہے کہ قیامت کی ملاقات سے رویت نہیں بلکہ اس کی بارگاہ میں حاضری ہے، اور اسی بنا پر امید سے مراد بھی خوف آخرت ہے. کہ جو لوگ یہ کہتے ہیں کہ اللہ سبحانہ وتعالیٰ سے اگر ملاقات کا شوق ہے، تو ملاقات کا شوق رکھنے والے یہ نہیں کہتے کہ جو ہے پروردگار ہم کو جو ہے ہماری آنکھوں سے اپنا دیدار کیوں نہیں کراتا ہے، یا یہ نہیں کہتے کہ اللہ سبحانہ و تعالیٰ پر یہ الزام نہیں لگاتے کہ اللہ نے ملائکہ کی کیوں نازل نہیں کیا، اس پر اعتراض. یہ ان لوگوں کی علامت ہے کہ جو لقاء کی امید نہیں رکھتے، جو اللہ سبحانہ وتعالیٰ کا صحیح معنوں میں علم نہیں رکھتے، دنیا میں ہو یا آخرت میں ہو، آنکھوں سے دکھنے والی شے نہیں ہے. اللہ سبحانہ وتعالیٰ قیامت کے دن بھی دکھائی نہیں دے گا، اور کوئی بھی اللہ سبحانہ وتعالیٰ کو دیکھ نہیں سکتا ہے. اب رہا ایمان کی نگاہوں سے دیکھنا، قلب کی نگاہوں سے دیکھنا، یہ تو اب بھی دیکھ سکتا ہے. خداوند سبحان کا علم، اللہ سبحانہ وتعالیٰ کا علم اور اس کے وجود کا احساس انسان کے قلب کی گہرائیوں میں ہے. یعنی یہ علم حصولی نہیں ہے، بلکہ یہ علم حضوری ہے. لقاء کی خواہش انسان کے ایمان کے اندر اٹھنے والے جذبے کا نام ہے، انسان کے قلب کے اندر پیدا ہونے والی کیفیت کا نام ہے. اور پھر یہ کہ عالم اس وقت بھی محضر خدا ہے، ہم اللہ کے حضور میں ہیں، اور ہم اس سے دور ہیں لیکن وہ ہم سے دور نہیں ہیں. وہ تو ہماری رگے گردن سے زیادہ ہم سے قریب ہیں، لیکن وہ وجود آنکھوں سے نظر آنے والا نہیں ہے، یہ سر کی آنکھوں سے نظر آنے والا نہیں ہے. یہ آنکھیں تو جو چیز موجود ہے اس کو بھی برابر نہیں دیکھ سکتی، जो देखी जाने वाली चीजें वही बराबर नहीं दिखाई देती, तो जो चीजें इन आंखों से दिखाई देने वाली नहीं है वो कैसे नजर आ सकती है। वैर में करण गायब है, दिखाई नहीं देता। फूल में खुशबू गायब है, दिखाई नहीं देती। तो ये कुछ हकीकतें ऐसी हैं कि जो दिखाई नहीं देती मगर है, उसके आसार गवाही दे रहे हैं। खुद इंसान का वजूद गवाही दे रहा है। अगर थोड़ी देर के लिए भी अगर इंसान अपनी फितरत की आवाज से गाफिल हो जाए तो फिर दुनिया का हर हर वजूद चीख चीख के कह रहा है कि मेरा कोई खालिक है। ये पूरी कायनात अल्लाह नूर उस समावात वल अर्ज, कायनात का हर जर्रा उसके वजूद पर गवाही दे रहा है। वो कहां नहीं है, हर जगह वो ही है। बाबा ताहिर उरियान फारसी में कहते हैं कि बेसहरा बिन गरम सहरा तुबिनम, बेदरिया बिन गरम दरिया तुबिनम। मैं जब सहराओं की तरफ देखता हूं तो तुझे पाता हूं, मैं दरियाओं की तरफ देखता हूं तो तुझे पाता हूं, तुझे देखता हूं। बेदरिया बिन गरम दरिया तुबिनम, दरिया की तरफ देखता हूं तो तुझे देखता हूं, तू नजर आता है। हर जा के बिन गरम दश्तो दरो दरिया, मैं जहां जहां भी देखता हूं दश्त में सहराओं में तू ही तू नजर आता है। कोई जगह ऐसी नहीं है जहां तू नजर ना आए। इसलिए कि कोई जगह ऐसी खाली है ही नहीं जिस जगह पर उसका मजहर ना हो। जहां जहां पर भी मौजूदात हैं वहां वहां पर वजूद सरायत किया हुआ है। मौजूद बगैर वजूद के नहीं हो सकता, और वजूद जब तक ना मिले कोई चीज मौजूद नहीं हो सकती। और सरचश्मे वजूद जाते रुबूबियत है। वो शिद्दत जहूर की वजह से गायब है। वो कब गायब था कि जिसके लिए दलील की जरूरत पड़े। इमाम जरूर आबिदीन कहते हैं कि तू कब गायब था कि मैं तेरे लिए तुझे दलील की तुझे साबित करने के लिए दलील की जरूरत पड़े। जो चीजें साबित होने में जिसका मुश्किल है उन चीजों को साबित किया जाता है, जिसका सबूत मशकूक हो। लेकिन जिसका सबूत यकीनी है उसको कैसे साबित किया जा सकता है। तो इंसान को अपने वजूद पे तो शक हो सकता है लेकिन अल्लाह की जात पर जो है ना शक नहीं हो। अफिल्ला ही शक्कुन, क्या अल्लाह की जात पर भी शक मुमकिन है। लेकिन अल्लाह सुभानहु व तआला इन आंखों से दिखाई देने वाला नहीं है। सर की आंखें उसको नहीं देख सकती हैं। क्यों? इसलिए कि ये मादी शय को मादी नूर को दिखा सकता है लेकिन मानवियत को और रूहानियत को मुजर्रदात को मादे से मावरा अशिया को आंखें नहीं दिखा सकती और आंखें देख भी नहीं सकती। जो चीज मावराए मैटर हो मावराए मादा हो उसको ये आंखें नहीं देख सकती हैं। फिजिक की चीजें देख सकती हैं, मेटाफिजिक की चीजें नहीं देख सकती हैं। और तबीयत की चीजें देख सकती हैं, मावराए तबीयत की चीजें नहीं देख सकती हैं। मादी अशिया का इदराक तो मुमकिन है लेकिन रूहानियत का किसी ने अपनी रूह को देखा है? जिस्म नजर आता है, रूह नजर नहीं आती। क्या रूह को आंखों से देखा जा सकता है? क्या अक्ल को आंखों से देखा जा सकता है? लेबोरेटरी में चेक करवाइए कि भाई कोई कैमरे की गिरफ्त में आ सकती है कि भाई कितनी अक्ल है, कितने किलो की अक्ल मेरे पास पाई जाती है। रूह का वजन वेट कोई कर सकता है कि रूह का वजन कितना है, रूह की ताकत कितनी है, रूह की रूह किस शक्ल की है, मेरी रूह किस शक्ल की है, आपकी रूह किस शक्ल की है? जरा किसी लेबॉरेटरी में चेक करवाएं, कहेंगे मैं अपनी रूह की तस्वीर देखना चाहता हूं, मेरी हकीकत रूह क्या कैसी है, रूह मेरी जिंदा है कि मर गई, खबी है कि कमजोर है। बीमार है कि सेहतमंद है? क्या कभी देखा जा सकता है मुजर्रदात को? कभी देखा जा सकता है इन आंखों के जरिए से? कोई आला ऐसा ईजाद हो सकता है? क्योंकि कोई भी आला हो वह मैटर का होगा, जो मैटर से बना हुआ आला कभी उन चीजों का इदराक नहीं कर सकता है जो मेटाफिजिक है, जो फिजिक के बाहर है। उन चीजों का इदराक जो है मादी अशिया नहीं कर सकती हैं। जो लोग परवरदिगार आलम को, जो लोग मिसाल के तौर पर जो मुजस्मा जो लोग तजस्सुम इलाही के हायल हैं कि परवरदिगार आलम के हाथ हैं पैर हैं, है ना, बाज़ रिवायतों में कि मिसाल के तौर पर जहन्नम कहेगी हल मिन मज़ीद तो अल्लाह अपना पैर डाल देगा जहन्नम के अंदर, तो क्या अल्लाह सुबहान तआला के पैर भी हैं क्या, है ना? अल्लाह सुबहान तआला के हाथ हैं आँखें हैं, क्या वो इंसान की तरह का मौजूद है ना? एक अल्लाह सुबहान तआला जिस्म रखता है, जब वो जिस्म नहीं रखता है तो किस तरह से वो आंखों से नजर आ सकता है? क्योंकि जिस्म नजर आ सकता है, रूह नजर नहीं आ सकती है। मादा नजर आ सकता है, मुजर्रदात नजर नहीं आ सकते हैं, मलाइका नजर नहीं आ सकते। हो सकता है कि किसी कैफियत में मलाइका को देखा जा सके, क्योंकि मलाइका का जो वजूद है या दीगर ये जो है मुजर्रदात लतीफ है, रूह भी जो है हो सकता है कभी रूह को भी देख सके हम, लेकिन अल्लाह सुबहान व तआला तो इससे बहुत ही मावरा है ना। जैसा मिसाल के तौर पे जिन एक ऐसी मखलूक है जो नजर नहीं आने वाली है, लेकिन मुमकिन है कि किसी कैफियत में जिन को भी देखा जा सकता हो, है ना। लेकिन ये तो मिसाल के तौर पे जिन है, जिस्म में लतीफ रखता है, जिसमें कसीफ नहीं है लेकिन जिसमें लतीफ है, तो जिसमें लतीफ नजर आ सकता है। लेकिन वो परवरदिगार जो मुजर्रदात से बालातर है, उसे तो कोई चीज वो काबिले इशारा नहीं है कि किसी सिमत में हो कि उसकी तरफ इशारा किया जाए, है ना। वो कोई एक जगह पर नजर आए और दूसरी जगह उससे खाली हो, ये मुमकिन नहीं है कि वो आसमान पर हो तो फिर जमीन खाली हो जाएगी, अगर जमीन पर हो तो आसमान खाली हो जाएगा। उसके वजूद से कोई चीज खाली हो ही नहीं सकती, वो महदूद नहीं है कि कहीं पर नजर आए, इसलिए कि जो चीज नजर आती है वो महदूद होती है। आंख महदूद चीजों का इदराक कर सकती है, लामहदूद का इदराक नहीं कर सकती। तो वकाल लदीना ला यरजूना लिखाना, वो लोग जो हमारी मुलाकात की उम्मीद नहीं रखते हैं, मुलाकात की उम्मीद रखने वाले लोग ये नहीं कहते कि हमें आंखों से देखना है, ये लिखाना से मुराद यौम लिखा है ना, कयामत का दिन है। यानी जो लोग माद का इनकार करते हैं, जो लोग कयामत का इनकार करते हैं, जो लोग हमसे मुलाकात का इनकार करते हैं, मुलाकात का इनकार यानी कयामत का इनकार, माद का इनकार, माद का इनकार करना, कयामत का इनकार करना इंसान को काफिर बना देता है। यौम लिखा यानी यौम कयामत, माद लौट के जाने वाले, जिस दिन हम जहां हम लौट कर जाने वाले हैं वो कयामत का दिन, उसका इनकार करने वाला इंसान दीनदार नहीं होता है। दीन के लिए दो चीजों का होना तो बुनियादी तौर पे जरूरी है, यानी असल उसूल दीन दो हैं, असल उसूल दो हैं, मबदा और माद। कोई भी दीन, चाहे वो दीन हुनूद हो, दीन मसीह हो, दीन यहूद हो, दुनिया का कोई भी दीन हो, है ना, या दीन बुद्धिस्ट हो, कोई भी किस्म का दीन हो, वो दो चीजों के बगैर नहीं बन सकता है। और जहां पर ये दो चीजें ना हो वहां दीन ही नहीं है। दीन के लिए تصور مبدا اور دوسرے تصور معاد، خدا اور قیامت، ان دو تصورات کے بغیر، اس دو تصور کے بغیر آپ کو دین نہیں مل سکتا، دین مکمل نہیں ہو سکتا ہے. اب دین اسلام کے لیے پھر تین چیزیں ضروری ہو جائیں گی، یعنی مبدا پر ایمان، معاد پر ایمان اور نبوت پر ایمان، جو انسان کے رشتے کو مبدا سے معاد کی طرف لے جاتا ہے اور جوڑتا ہے، اللہ سبحانہ وتعالیٰ کے احکام کو پہنچاتا ہے تاکہ انسان قیامت کے دن لکھا کی منزل میں آئے، اللہ سے ملاقات اور دیدار کر سکے، یعنی قیامت کا درک کا ادراک کر سکے. قیامت تک پہنچانا یہ انبیاء کا کام ہے نا. تو درمیان میں نبوت، تو اسلام کی تین اصول دین ہیں، مبدا، معاد اور نبوت، توحید، نبوت اور قیامت. یہ تین چیزوں کو ماننے والا مسلمان ہوتا ہے. جو ان تین چیزوں کو نہ مانے، جو نبوت کا انکار کر دے وہ مسلمان نہیں ہے، جو معاد کا انکار کر دے، قیامت کا انکار کر دے وہ مسلمان نہیں ہے، جو توحید کا انکار کر دے وہ بھی مسلمان نہیں ہے. اب شیعوں کے یہاں پانچ چیزوں کو بنیاد کے طور پہ مانا گیا ہے. اصول دین اگر آپ کسی شیعہ بچے سے پوچھے تو کہیں گے اصول دین پانچ ہے. اگر آپ پوچھے کیا ہے تو کہے گا توحید، عدل، نبوت، امامت اور قیامت. اب یہ پانچ چیزوں میں دو چیزوں کا اضافہ کیا گیا ہے. وہ دو چیزیں کیا ہیں؟ ایک ہے عدل اور ایک ہے امامت. تو عدل جو ہے اس کو توحید کے بعد ذکر کیا گیا، کیونکہ عدل کا تعلق عدل الہی سے ہے، توحید ہی کا حصہ ہے وہ. امامت کیا ہے؟ نبوت ہی کا تسلسل ہے، یعنی کوئی یہ الگ سے نہیں ہے، اضافی نہیں ہے، بلکہ تتمہ ہے، توحید کی تکمیل معاد ہے، تصور عدل الہی ہے. اور امامت کا تصور در حقیقت نبوت و رسالت کے کا جانشین ہے، رسول کا جانشین. اب رسول نہیں ہے تو امام کیا ہے؟ جانشین رسول ہے. وہ سلسلہ جو کاروان آدمیت سے چلا تھا، جب پہلے آدم تھے تو نبی، یعنی بغیر نبی کے اللہ نے کوئی دور خالی چھوڑا ہی نہیں. جو پہلا بشر تھا وہ بھی بغیر نبی کے نہیں رہا، تو جو آخری بشر رہے گا کیا وہ بغیر حجت خدا کے رہ سکتا ہے؟ کبھی بھی کسی بھی دور میں کوئی دور ایسا نہیں گزرا جس دور میں حجت خدا اس روئے زمین پر نہ رہا ہو، یعنی اللہ کا نمائندہ اس زمین پر نہ رہا ہو. انی جائلک للناس اماما، یا وہ انی جائل فی الارض خلیفہ، کہ میں زمین پر خلیفہ بھیجنے والا ہوں. تو لولا الحجہ لساقت الارض باہلہا، اگر حجت روئے زمین پر نہ ہو تو زمین اپنے اہل کے ساتھ دفن ہو جائے. لولا الحجہ لساقت الارض باہلہا، اگر حجت خدا روئے زمین پر نہ ہو، یعنی اللہ کا نمائندہ اگر روئے زمین پر نہ ہو تو زمین اپنے اہل کے ساتھ دفن ہو جائے گی. کوئی دور ایسا نہیں گزرا بشریت کے اوپر کہ جس دور میں حجت خدا روئے زمین پر نہ رہا ہو، ہدایت کا مرکز روئے زمین پر نہ رہا ہو. کبھی بھی انسان بغیر سورج کے نہیں رہا ہے، بغیر پانی کے نہیں رہا ہے، بغیر کھانے کے نہیں رہا ہے. کہ جب انسان روئے زمین پر جسم کے ساتھ رہا تو جسم کی غذا کا مرکز بھی اس کے ساتھ رہا. تو جب روح انسان، ایمان اگر انسان کے ساتھ ہے تو مرکز ایمان کا ہونا بھی ضروری ہے، جو ہدایت کا منبع ہے. تو حضرت آدم کا دور ہو، ابتدائے بشریت ہو جہاں سے بشریت کا آغاز ہوا ہے، اس دور سے لے کر آپ بتائیے ختم النبوت کے دور تک، کوئی دور ایسا گزرا ہے کہ جب روئے زمین پر کوئی اللہ کا نمائندہ نہ رہا ہو، کوئی اللہ کا بھیجا ہوا پیغمبر نہ رہا ہو، نبی یا اوصیائے نبی، رسول یا اوصیائے رسول، اس زمان ہر دور میں رہے، یہاں تک کہ ختمی مرتبت کا دور. اب ختمی مرتبت کے دور سے لے کے قیامت تک آنے والا دور، تو کیا بغیر حجت خدا کے باقی رہ سکتا ہے؟ تو یہ جو دور ہے بعد رسول کا دور، یہ دور کیونکہ اب نیا رسول آنے والا نہیں ہے، نیا پیغمبر آنے والا نہیں، نئی کتاب آنے والی نہیں ہے، نیا دین آنے والا نہیں ہے، نیا کوئی پیغمبر آنے والا نہیں ہے، ختم نبوت ہے، نبوت ختم ہو گئی، رسالت ختم ہو گئی، خاتم النبیین، خاتم رسالت ختم ہو گئی. رسالت اگر باقی رہے گی تو اس کا مطلب یہ ہے کہ اب کوئی نیا پیغام آنے والا ہے، رسول پیغام کے ساتھ آتا ہے، رسول بغیر پیغام کے نہیں آتا. اگر آپ کہتے ہیں کہ رسالت ختم نہیں ہوئی ہے، اس کا مطلب یہ ہے کہ قرآن آخری کتاب نہیں ہے، اس کا مطلب یہ کہ قرآن آخری دستور نہیں ہے، ابھی پیغام آنے والا ہے، پیغام ابھی آ رہا ہے. تو تمام مسلمان اس بات کے قائل ہیں کہ نبوت اور رسالت ختم ہو گئی، اب کوئی رسول نہیں ہے، لیکن پیغمبر اسلام کی ذات نبی اور رسول کے ساتھ ساتھ امام بھی تھے، تو سلسلہ امامت جاری ہے، نبوت اور رسالت ختم ہو گیا. اب یہ سلسلہ قیامت تک جاری رہے گا. قیامت کو کیا کہیں گے؟ یوم لقاء، یوم قیامت. تو اللہ سبحانہ وتعالی نے ہدایت کی ذمہ داری خود لی ہے، وَإِنَّ عَلَيْنَا لَلْهُدَى، ہدایت کی ذمہ داری ہم. تو اب یہ دور ہدایت کیا بند ہو جائے بشریت کے اوپر؟ باب ہدایت کو اللہ بند کر دیا ہے، کوئی ہادی نہیں ہے، کوئی اس کا نمائندہ روئے زمین پر نہیں ہے، کیا قیامت تک کے انسان بغیر حجت خدا کے رہیں گے؟ فلسفہ خلقت کائنات ختم ہو جائے گا اگر حجت خدا روئے زمین پر نہ ہو، اور انسان کامل اگر روئے زمین پر نہ ہو. آپ کسی بھی ذات کے اندر یہ نہیں بتا سکتے کہ یہ انسان انسان کامل ہے، بتا سکتے کہ یہ انسان کامل انسان ہے؟ ہم آپ جتنے یہاں پر روئے زمین پر رہتے ہیں، کسی کے بارے میں بھی آپ کہہ دیں یہ کامل ترین انسان ہے، ممکن ہے؟ کامل ترین انسان یعنی جیسے اللہ سبحانہ و تعالیٰ چاہتا ہے جیسے بندے کو، ویسا بندہ کوئی ہے؟ کامل ترین انسان، انسان کامل. اور انسان کامل کے لیے کائنات بنائی گئی ہے. وَسَخَّرَ لَكُمْ مَا فِي السَّمَاوَاتِ وَمَا فِي الْأَرْضِ، جتنی چیزیں زمین و آسمان میں ہم نے تمہارے لیے بنائی، تمہارے لیے، اگر تم ہی نہیں رہو گے تو، یعنی ہم نے تمہارے لیے، یعنی انسان کے لیے بنائی گئی ہے. اب آپ کہہ رہے ہیں کہ انسان کوئی ہے ہی نہیں دنیا میں، جتنے انسان ہیں سب جانوروں کی شبیہ ہیں. کسی انسان کو آپ کہتے ہیں ارے انسان ہے تو گدھا ہے، انسان ہے یہ تو جانور ہے، جو جتنے انسان ہیں سب تو جانور نما ہیں. تو پھر کوئی تو ایک انسان کامل ہونا چاہیے کہ جس کی وجہ سے کائنات باقی ہے اور اس کے طفیل میں سب کے سب رہے ہیں. اور اگر ایک انسان بھی روئے زمین پر رہتا ہو تو اللہ کو پوری کائنات کا خرچ برداشت ہے. جس طریقے سے ایک آدم علیہ السلام روئے زمین پر تھے تو کائنات اتنی ہی وسعتوں کے ساتھ تھی، نہ سمندر کا پانی کم ہوا تھا، نہ سورج کی روشنی کم ہوئی تھی، کہ ایک آدمی، ایک حضرت آدم کے لیے اتنے بڑے سورج کی ضرورت کیا تھی؟ ایک چھوٹا سا بلب لگا دیتا آدم کے لیے. جیسے جیسے بشریت آگے بڑھتی، کاروان بشریت، ویسے ویسے سورج کی روشنی بھی بڑھتی، ویسے ویسے زمین کا پھیلاؤ بھی ہوتا. ایک کمرے کی زندگی، ایک فیملی کے لیے ایک کمرے کی زندگی کافی تھی، ایک جھوپڑی کافی تھی، لیکن یہ پوری وسعتوں کے ساتھ اتنا بڑا کرہ ارض کیوں بنایا گیا ایک آدم کے لیے؟ اگر سارے انسان مر بھی جائیں، لیکن اگر ایک انسان اگر روئے زمین پر رہے، لیکن وہ کامل ترین انسان ہو، معصوم. اسی لیے ہم کہتے ہیں کہ سارے انبیاء معصوم تھے، کیونکہ وہ حجت پروردگار تھے، ان کی وجہ سے کائنات کی بقا تھی، وہ وجہ تخلیق کائنات تھے. جس انسان کے لیے کائنات بنائی گئی تھی، اس انسان کا وہ بھی ایک مزداق تھے، لیکن یہ پوری کائنات. اسی لیے ہم کہتے ہیں کہ صدقہ ہے محمد مصطفیٰ کا، کیونکہ محمد مصطفیٰ کامل ترین مخلوق، یعنی مخلوقات عالم میں، انبیاء میں بھی کامل ترین نبی کا نام محمد عربی ہے. صلی اللہ علیہ وسلم. کامل ترین انسان کا نام پیغمبر اکرم ہے, اور آپ ہی کی یہ شبیہیں ہیں جس کو ہم امام کہتے ہیں. یہ امام نبی کی سیرت کا پیکر ہے, یہ سیرت کی تصویریں ہیں, یہ اس سیرت کا پرتو ہے, اسی سیرت کا پرتو ہے. اور یہ سیرت نبی, سنت نبی قیامت تک رہنا ضروری ہے. جب تک قرآن باقی ہے اس وقت تک سنت نبی کا ہونا ضروری ہے, اور سنت کو پیکر کی شکل میں ہونا ہے. سنت کو پیکر کی شکل میں, یعنی تجسم کی شکل, مجسم شکل میں پیکر ہو. سیرت جو ہے وہ پیکر کی شکل میں ہونا چاہیے کہ جو نمونے عمل بن سکے. تو لولا انزل علینا الملائکہ, جو لوگ قیامت کا یقین نہیں رکھتے نا, وہی لوگ اس قسم کی باتیں کرتے ہیں کہ کیوں اللہ نے ملک کو نہیں بھیج دیا ہمارے لیے, ہم پر فرشتے کیوں نہیں نازل ہوتے, ہے نا. یا پھر یا ہم خدا کو کیوں نہیں دیکھتے, جبکہ عرض کیا گیا کہ خدا مادی شے نہیں ہے کہ دکھائی دے. لیکن جو لوگ قیامت کا یقین نہیں رکھتے وہ لوگ اس قسم کی باتیں کرتے ہیں, کہتے ہیں کہ اللہ ہم کو آنکھوں سے دکھائی کیوں نہیں دیتا. در حقیقت یہ لوگ اپنی جگہ پر بہت مغرور ہو گئے ہیں. لقد استكبروا في انفسهم واتوا عتوا كبيرا, کہ در حقیقت ان لوگوں نے استکبار کیا ہے. یہ لوگ اپنی جگہ پر نہایت مغرور ہو گئے ہیں. یہ طغیانیت جو ہے انسان کی اندرونی خباثت کا نام ہے. طغیانیت خباثت باطنی کا نام ہے, کہ جب انسان خبیث ہو جاتا ہے تو پھر طغیانیت پیدا ہونے لگتی ہے. جب برے جراثیم پیدا ہو جاتے ہیں, جب روح مر جاتی ہے, ہے نا, جب اس کے اندر استکبار پیدا ہوتا ہے, اس کا مطلب یہ کہ روح صحت مند نہیں رہی. جب روح صحت مند نہیں رہتی ہے اور روح جب گندی ہو جاتی ہے, سڑ جاتی ہے, تو اس کے اندر جو ہے اکڑپن آ جاتا ہے, اس کے اندر نرمی ختم ہو جاتی ہے, روح کی نرمی ختم ہو جاتی ہے, تو اس کے اندر استکبار پیدا ہوتا ہے. تو یہ استکبار, یہ طغیانیت در حقیقت روح کی خباثت کی وجہ سے ہوئی ہے. اگر روح لطیف ہوتی تو پھر استکبار نہ ہوتا. لقد استکبروا, تو ان لوگوں نے گویا استکبار کیا ہے ذات ربوبیت کے مقابلے میں, اپنی رائے پیش کر رہے ہیں. یہ لوگ جو ہے اللہ سبحانہ و تعالیٰ کو دیکھنے کی خواہش رکھتے ہیں اپنی آنکھوں سے, مادی نگاہوں سے. او نرا ربنا, کیوں جو ہے ہم اپنے خدا کو نہیں دیکھ لیتے. لقد استکبروا, گویا یہ استکبار کر رہے ہیں. فی انفس, اپنے قلب میں یہ استکبار کر رہے ہیں, طغیان کر رہے ہیں, طغیانیت ہے. یہ طغیانیت اندرونی خصلت کی وجہ سے. اتو اتوون کبیرہ, یہ جو ہے سرکشی ہے, نہایت درجے کی سرکشی ہے. اس کے بعد ارشاد ہے, یوم یرون الملائکت لا بشر یوم اذن للمجرمین ویقولون حجرا محجورا. یہی مقام دیکھیے آپ, کہ جہاں پر انسان جو ہے پھر یہ ملائکہ کو دیکھیں گے, اس دن مجرمین کے لیے کوئی بشارت نہ ہوگی. اب تو ملائکہ ان کو دکھائی نہیں دے رہے ہیں, وہی لوگ جس کو اللہ دکھانا چاہے ملک کو وہی دیکھ سکتے ہیں, لیکن وہاں پر برزخی نگاہیں, برزخ کے پردے چونکہ اٹھ جائیں گے اور اللہ سبحانہ و تعالیٰ دکھانا چاہے گا اپنے ملائکہ کو, تو اس وقت یہ لوگ جو ہیں دیکھ سکیں گے. لیکن اس وقت بھی یہ اپنے, کیونکہ برزخی نگاہیں ان کی کھل گئی ہیں, یہ آنکھیں تو یہیں پر دفن ہو گئی ہیں. برزخ کی نگاہیں جب ان کی کھل گئی, برزخی پردے, اگر برزخی پردے آج بھی اٹھ جائیں تو آج بھی ہم حقائق کو دیکھ سکتے ہیں. یہ برزخی حجاب ہمارے آنکھوں کے سامنے پڑا ہوا ہے, جس کی وجہ سے ہم برزخ کو یا جنت کو نہیں دیکھ پا رہے ہیں. ہم جنت میں ہوتے ہوئے بھی جنت کو نہیں دیکھ سکتے ہیں. کیوں؟ اس لیے کہ برزخی پردہ ہماری نگاہوں کے سامنے ہے. جب برزخی پردہ نگاہوں کے سامنے سے اٹھ جائے گا تو ہم جہنمی اس وقت جہنم کو دیکھ سکیں گے, جنتی اس وقت جنت کو دیکھ سکیں گے. اور ملائکہ کو انبیاء دیکھ سکتے ہیں. انبیاء میں بھی دو قسمیں ہیں. کچھ نبی ایسے ہیں جو ملک کو اپنی نگاہوں سے دیکھ سکتے ہیں, یعنی دیدار کر سکتے ہیں. कुछ अनबिया ऐसे हैं जो मलक को देख नहीं सकते हैं, मलाइका को बिल मुशाफिहा नहीं देख सकते हैं। इसीलिए जो फर्क बयान किया गया है नबी और रसूल का, वो यही है कि नबी वो होता है जो हालत ख्वाब में, हालत रोयत में वो जो है वही को अक्स करता है। जिस तरह मिसाल के तौर के ऊपर कुछ लोग ऐसे होते हैं जिनको जो है जब तक के सुन होने का इंजेक्शन ना दिया जाए उनका ऑपरेशन आप नहीं कर सकते हैं। ऑपरेशन करने के लिए जरूरी है कि उनको जो है उनको बेहोशी का इंजेक्शन दिया जाए, बेहोशी का इंजेक्शन देने के बाद में ऑपरेशन किया जा सकता है। तो जिस तरह से ऑपरेशन का काम मुश्किल है, इंसान चीखने लगता है, इसी तरह से हकीकत मलक को अगर देख ले तो कोई भी इंसान बर्दाश्त नहीं कर सकता है, उसकी चीख निकल जाएगी। तो लिहाजा उसको जो है पहले इंजेक्शन दिया जाता है। तो इस तरह से जो है कुछ अनबिया ऐसे होते हैं कि जो हालत बेदारी में अनबिया को दर्क, मलाइका को दर्क नहीं कर सकते हैं, उनकी चीख निकल जाएगी और उन पर कपकपी तारी हो जाएगी और इस तरह से वो बेहोश हो जाएंगे। हकीकत में मलक को देखेंगे तो बेहोश होकर गिर पड़ेंगे और उनके अंदर इतनी कुव्वत नहीं होगी कि वो मलक को देख सकें, है ना। तो लिहाजा अनबिया की तारीफ ये की गई कि अनबिया वो हैं जो नहीं देख सकते, लेकिन मुरसलीन वो हैं, हामिलान रिसालत वो हैं, रसूल जो हैं, जो 313 रसूल कहे जाते हैं, 1,24,000 अनबिया में जो 313 रसूल माने जाते हैं, ये अदद का कोई वो नहीं है, जो बहरहाल एक हिस्सा जो रसूलों का है, वो रसूल वो हैं जो अनबिया से बालातर हैं। अनबिया से बालातर इस कैफियत में है कि वो अख से वही कर सकते हैं, हालत बेदारी में मलक को देख सकते हैं और बिल मुशाफिहा मलक से वही अक्स कर सकते हैं। अब यही फर्क है अहले सुन्नत की कुतुब में और शिया नजरिए में। अहले सुन्नत की अक्सरियत यह कहती है कि नबी करीम भी जब जिब्राइल को देखते हैं यानी वही के मलक को देखते हैं तो बेहोश हो जाते हैं और उन पर कपकपी तारी हो जाती है और बेहोश होकर गिर पड़ते हैं के और उनके सीने को नबी करीम चाक करते हैं, जैसा मैंने बताया ना ऑपरेशन वो करते हैं और जो है अलम नशरह लका सदरक, क्या है नबी हमने तुम्हारे, तो इसका इससे मुराद उमूमन जो है ना जिस्मानी तौर के ऊपर अहले सुन्नत ये लेते हैं कि उन ऑपरेशन किया गया था, उनके कल्ब को निकाला गया था, धोया गया था, फिर जो है ना उसको वापस रखा गया था और उसको पाको पाकिजा किया गया। तो इससे शिया ये कहते हैं कि ये मुराद जाहिरी नहीं है कि कल्ब को ऑपरेशन करना ये मुराद नहीं है, ये अल्लाह सुबहानहु तआला ने आपके कल्ब को वसअत अता फरमाई थी, तो ये वसअत जो है ये इसका ताल्लुक जो है जाहिरी जिस्मानी कैफियत से इसका कोई ताल्लुक नहीं है। और दूसरी बात यह है कि ये जो बात है वो दीगर अंबिया के ताल्लुक से तो सही है कि दीगर मुरसलीन के ताल्लुक से तो अहले सुन्नत की इस रिवायत को माना जा सकता है कि वो मुरसलीन भी अख्ज़ वही जो है जब करते हैं तो उन पर कपकपी तारी हो सकती है, लेकिन सिर्फ हमारे नबी के लिए शिया रिवायतें कहती हैं कि नबी करीम जब जिब्राइल जब सामने होते हैं तो उनके मुकाबले में नबी करीम को कभी भी कपकपी नहीं महसूस होती है, क्योंकि नबी करीम जो है वो रूह बुलंद का नाम है कि जो जिब्राइल जैसे मलक से खौफ खाना नबी के लिए ये शान नबी नहीं है, हमारे नबी की शान नहीं है कि आप जिब्राइल के मुकाबले में जब पहली वही नाजिल हुई तो आपने कहा कि मुझे उड़ा दीजिए, मुझे कपकपी तारी हो रही है, आप बेहोश हो गए थे। अलबत्ता ये कि कैफियत यकीनन जरूर बदली होगी, तब्दीली जरूर आई होगी, लेकिन वो तब्दीली खौफ मलक की वजह से नहीं हो सकती है हमारे रसूल के लिए। हाँ, लेकिन अलबत्ता हमारी रिवायतें भी ये कहती हैं कि अगर अल्लाह सुबहानहु ताला मुस्तकीमन अगर नबी को पयाम दे, दरमियान में मलक वास्ता ना हो, तो हमारे नबी पर भी कपकपी तारी हो सकती है, लेकिन उस वक्त जब दरमियान में मलक ना हो और खुद परवरदिगार आलम मुस्तकीमन वही करे, तो जलालत रुबूबियत के सामने جلالت ربوبیت کے سامنے تو ہمارے نبی بھی جلالت خداوندی کا مقابلہ نہیں کر سکتے. یعنی پروردگار عالم کے سامنے تو یقیناً خضوع اور خشوع کا مظاہرہ کرنا ہے, اور اگر خضوع و خشوع اللہ کی بارگاہ میں ابھی اگر کوئی نہیں کر رہا ہے تو یہ شان نہیں ہے بلکہ منقصت ہے, یہ عیب ہے, نہ یہ کہ کمال ہے. کمال یہی ہے کہ ذات ربوبیت کی معرفت جس کے پاس ہوگی اسی پہ خشیت بھی طاری ہوگی. خشیت کا تعلق معرفت سے ہے, معرفت جو لوگ رکھتے ہیں وہی خشیت خدا بھی رکھتے ہیں, اور جتنی معرفت زیادہ ہوگی اتنی خشیت الہی زیادہ ہوگی. جتنی انما یخش اللہ من عبادہ العلماء, اللہ سے ڈرنے والے صرف علماء ہوتے ہیں, علماء ہی ہیں جو اللہ سے خشیت رکھتے ہیں, یعنی جو اللہ کو جانتے ہیں وہی اللہ کا خوف رکھتے ہیں, جو اللہ کو جانتے نہیں وہ اللہ کا خوف کیا رکھیں گے. جن کو معرفت نہیں ہے وہ کیا خوف. معرفت جتنی بڑھتی جائے گی خشیت بڑھتی جائے گی. اب نبی کی معرفت کس قدر بلند ہے تو یقیناً خشیت نبی بھی جو ہے سب سے زیادہ ہے اللہ سبحانہ وتعالیٰ کے. اور جہاں تک جبرائیل کا تعلق ہے تو جبرائیل تو کہتے ہیں کہ لو دنوت انملتن لحترقتو, کہ اگر میں نبی کریم سے قدم آگے بڑھ جاؤں تو جل کر راکھ ہو جاؤں. تو اس طرح سے جو ہے یوم یرون, یعنی یہ وہ ہے کہ جہاں پر اللہ سبحانہ وتعالیٰ دیدار کرائے گا ملائکہ کا, جس دن یہ ملائکہ کو دیکھیں گے یوم یرون الملائکہ لا بشرا یوم اذن للمجرمین, ملائکہ کو دیکھیں گے اس دن مجرمین کے لیے کوئی بشارت نہ ہوگی, اور فرشتے کہیں گے کہ تم لوگ دور ہو جاؤ. یقولون ہجرم محجورا, ہجر کہتے ہیں وہ چیز کو جو روکنے والی, یہ جو ہے عربی محاورہ ہجرم محجورا جو تحفظ کے معنی میں استعمال ہوتا ہے, کہ مجرمین ہر طرح کے تحفظ کی درخواست کریں گے اور کوئی فائدہ نہ ہوگا اس درخواست کا. بعض حضرات نے اسے ملائکہ کا قول قرار دیا ہے, اور ہجر کو حرام و ممنون کے معنی میں استعمال کیا. ہجرم مہجورہ یعنی ان کی کوئی سفارش اس دن کام آنے والی نہیں ہے. یہ جو عموماً ہم سنتے ہیں کہ قبر میں منکر و نکیر آئیں گے اور مبشر و بشیر آئیں گے, یعنی دو فرشتے ہوں گے قبر میں کہ جو انسان کو, جو نیک انسان ہوگا اس کو جنت کی بشارت دیں گے, اور جو بد انسان ہوگا اس کو جہنم کی وعید دیں گے. تو لوگ یہ کہتے ہیں کہ ملائکہ اچھے اور برے ہوں گے, یعنی اچھے ملائکہ اچھوں کی خبر میں آئیں گے اور برے ملائکہ برے, یعنی مبشر و بشیر نیک لوگوں کی خبر میں آئیں گے اور منکر و نکیر برے لوگوں کی خبر میں آئیں گے. تو عرض یہ ہے کہ ملائکہ اچھے اور برے نہیں ہوتے ہیں, بلکہ انسان اچھا اور برا ہوتا ہے, اور وہی ملک اچھوں کی قبر میں آئے بشارت دینے کے لیے آئے تو مبشر کہلاتے ہیں. جب جہنم فرشتے وہی ہوتے ہیں, لیکن جو جہنم کی خبر دینے کے لیے آتے ہیں تو ایسے ملک کو منکر و نکیر کہا جاتا ہے, کیونکہ ملک ہی جو ہیں جہنم کی بھی وعید سناتے ہیں اور جنت کی بھی بشارت دیتے ہیں. بقدمنا الی ما عملوا من عمل فجعلناه هباء منثورا, یہ آیت بھی سنیں کہ پھر ہم ان کے اعمال کی طرف توجہ کریں گے اور سب کو اڑتے ہوئے خاک کے ذروں کی مانند بنا دیں گے. یعنی یہ آیت تجسم اعمال کی طرف اشارہ کر رہی ہے کہ وہاں اعمال مجسم ہوں گے, پھر ہم ان کے اعمال کی طرف توجہ کریں گے اور سب کو اڑتے ہوئے خاکوں کے ذروں کی مانند بنا دیں گے. یعنی جو ہے عاقبت کا بخیر ہونا یہ بہت بڑی بات ہے, یعنی اگر کام میں اخلاص نہ ہو, اللہ سبحانہ وتعالی نیتوں کا دیکھنے والا ہے, عمل کو نہیں, عمل کے پیچھے چھپی ہوئی نیت دیکھی جاتی ہے, ورنہ تو جو ہے آپ کے سارے اعمال خاک کے ذروں کی طرح اڑا دیے جائیں گے اگر اس کے اندر اخلاص نہیں ہوگا. یعنی ظاہری نمازیں, یہ ظاہری روزے یا اعمال انسان کی بخشش کے لیے کافی نہیں ہیں. ہو سکتا ہے کہ آپ کا کوئی عمل ایسا ہو جو ان سب کو جلا کے راکھ کر دے. تو اپنے, یعنی انسان کو اپنے نمازوں پہ بھروسہ نہیں کرنا ہے, اپنی عبادت پہ بھروسہ نہیں کرنا ہے. ہو سکتا ہے کہ لقمہ حرام ان سب کو جلا کے راکھ کر دے, اس لیے کہ جو ہے جس جسم کے ساتھ عبادت کر رہے تھے وہ جسم ہی جو ہے غاصب تھا, नमाज जिस जिस्म के साथ पढ़ना, जैसा कहते हैं कि लिबास से मुसल्ली होना बेहतर होना चाहिए। लोग पूछते नहीं कि जो है वो जानवर के खाल के लिबास में पहन सकते हैं या नहीं, यानी मुर्दार का मुर्दार के चमड़े का लिबास पहनकर नमाज हो सकती है या नहीं हो सकती, गजबी मकान जगह पे नमाज हो सकती है या नहीं हो सकती है, है ना। गजबी पानी से अगर वजू करके अगर इंसान नमाज पढ़े तो उसकी नमाज सही है या सही नहीं, ये सारे मसाइल है ना। लेकिन अगर इंसान का वजूद ही सही ना हो, उसके साथ अगर नमाज पढ़ी जाए तो फिर वो नमाज का क्या भरोसा है। तो लिहाजा ये सारी इबादतें भी हबा अन मंसूरा, यानी जो है उड़ा दी जाएंगी, यानी सारी की सारी चीजें जो हैं, ये सारे आमाल वक़दमना इला मा अमिलू मिन अमलिन फजअल्लाहु हबाअन मंसूरा। ये बहुत अहम आयत है इस एतबार से कि तजस्सुम आमाल की तरफ ये आयत इशारा कर रही कि यानी इरादा किया और उस काम की तरफ अल्लाह सुबहानहु तआला मुतवज्जह हुआ। क़दिमना इला मा अमिलू, जो कुछ भी इन्होंने अमल किया था, और इंसान का हर अमल जिसका कि परवरदिगार आलम कहता है कि वमन यअमल मिसकाल ज़र्रतिन खैरन यरा वमन यअमल मिसकाल ज़र्रतिन शर्रन यरा, जो भी जर्रा बराबर भी नेक अमल करेगा वो देखेगा, देखेगा अमल को, और जो जर्रा बराबर भी जो है बुरा अमल करेगा वो भी देखेगा क़यामत के। यानी आमाल मुजस्सम होंगे, तजस्सुम आमाल की रिवायात हमारे पास है कि आमाल मुजस्सम होके आएंगे। ये इंसान की इबादतें, ये नमाजें, ये रोजे, इंसान के लिए आमाल मुजस्सम होंगे, ये नमाजें मुजस्सम होके आएंगी तो इंसान के लिए जो है वो पुश्तपनाह बनेंगी, ये इंसान के लिए दोस्त की शक्ल में आएंगी, ये दुश्मन की शक्ल में नहीं आएंगी। लेकिन बुराइयां इंसान के दुश्मन की शक्ल में वहां पर दिखाई देंगी, यानी ये जो कहा जाता है कि कब्र में जाने के बाद जो है वो जानवर जो है जहरीले जानवर उसको काटने लगेंगे, ये सब बुरे आमाल हैं जो उसको काटने वाले हैं, यानी जो तजस्सुम इख्तियार करेंगे आमाल मुजस्सम होंगे। इतना ही नहीं बल्कि इंसान का वजूद खुद जो है वो मुजस्सम हो जाएगा, इस तरह से कि सूरह यासीन में इरशाद हो रहा है कि उनके पैर गवाही देंगे, यशहदु अर्जुलहुम, उनके पैर गवाही देंगे। पैर कैसे गवाही देंगे, क्या पैर बोलेंगे, यानी खुद पैर गवाही देंगे कि किस जानवर के पैर हैं, यानी उस पैर खुद वो पैर गवाही देंगे। मिसाल के तौर पे अगर घोड़े का पैर हो, घोड़ा आप नहीं देख रहे हैं, सिर्फ पर्दे में आपसे आपको पैर दिखाया जा रहा है, तो वो पैर देख के आप कहेंगे कि घोड़े का पैर है। पर्दे के पीछे से अगर आपको सिर्फ गधे का पैर दिखाया जाए तो वो पैर को देखकर आप गवाही देंगे कि ये खुद पैर गवाही दे रहा है कि ये गधे का पैर है, ये खुद पैर गवाही दे रहा है कि ये इंसान का पैर है। वो यशहदु अर्जुलहुम, उनके पैर गवाही देंगे, उनके हाथ गवाही देंगे, उनकी जबानें गवाही देंगे, यानी वो खुद गवाह बनेंगे, आमाल मुजस्सम होंगे। तो ये आयत ये भी बता रही है कि आमाल पे भरोसा नहीं करना चाहिए। कभी ऐसा हो सकता है कि कोई इखलास से नियत अगर काम में ना हो, अमल के अंदर इखलास से अमल ना हो तो अमल बेकार हो सकता है, खुलूस अगर इबादत में ना हो, क्योंकि असल अमल को जो चीज़ अहमियत देती है वो है उसके पीछे की नियत, खुलूस है नियत। वरना कुरान मजीद कह रहा है वैलुन लिल मुसल्लीन, लानत हो मुसल्लीन पर, वैल हो मुसल्लीन पर, नमाज पढ़ने वालों पर लानत हो, वैल लिल मुसल्लीन अल्लदीन हुम अन सलातिहिम साहून अल्लदीन हुम युराऊन, कि ये दिखावे की नमाजें पढ़ते, मतलब ये कि नमाज सिर्फ नमाज अमल की जमान अमल नहीं है, बल्कि उसके पीछे छुपी हुई नियत असल अमल वो है, रूह है अमल वो है, ये जिस्म है अमल का, रूह नियत है। तभी तो नबी करीम फरमाते हैं कि ज़रबत अली यौम अल-खंदक अफजल मिन इबादत सकलैन, कि अली की एक ज़रबत यौम खंदक को हुजूर फरमाते हैं अफजल मिन इबादत सकलैन, दो जहां की इबादतों से अफजल है, जिन्न और इंस की इबादत से अफजल है। क्यों, इसलिए कि वो नियत और वो खुलूस, खुलूस की कैफियत है, अमल कि अजमत खुलूस है अमल की वजह से बढ़ती है, और खुलूस जितना कम होगा अमल की अर्जिश उतनी कम होगी, और आखिर में अमल बर्बाद हो जाएगा, अमल सड़ जाएगा अगर उसके अंदर की नीयत अगर सही ना हो। अगर नीयत जितनी खवी होगी वो छोटा सा अमल भी अल्लाह के नजदीक बहुत बड़ा होगा, और बहुत बड़ा अमल जिसके पीछे सही नीयत ना हो वो कसरत अमल को अल्लाह नहीं देखता है बल्कि कैफियत अमल को देखता है। तादाद सजदों की तादाद नहीं देखता है, वो एक सजदा अगर खुलूस से किया जाए तो हजार सजदों से अफजल है, एक रकत नमाज अगर यकीन और खुलूस से पढ़ी जाए तो हजार बेयकीनी की रकतों से ज्यादा अफजल है। शक में पढ़ी जाने वाली 70 साल की इबादत पर यकीन का एक सजदा काफी है। 70 साल की शक की इबादत से, बेमारफती की हजारों साल की इबादत से मारिफत की एक रकत नमाज काफी है। और जो है वमन काला ला इलाहा इल्लल्लाह मुखलिसन, जिसने एक मरतबा ला इलाहा इल्लल्लाह खुलूस के साथ दिल की गहराइयों से पढ़ ले फवजब लहुल जन्ना, उसके ऊपर जन्नत वाजिब हो जाती है। लेकिन अगर नियत की लोग बाहर वाले लोग तारीख आपका अमल देखती है लेकिन नबी की जात या खुदावंद सुबहान आपकी अंदर की छुपी हुई कैफियतों को देखता, वरना तारीख क्या देखेगी, आपकी जंग नकल करेगी। लेकिन जंग की नियतों को देखने वाला, आप जिहाद कर रहे हैं, आप नमाज पढ़ रहे हैं, तारीख आपकी नमाज नकल करेगी, आपका रोजा नकल करेगी, आपका हज करना नकल करेगी, आपका जिहाद करना नकल करेगी। लेकिन जिहाद किस नियत से किया गया है यह तो खुदावंद आलम जानता है, अल्लाह सुबहानहु ताला की जात जानती है कि यह जिहाद किस नियत से हो रहा है। बैतुल यानी जो है माल गनीमत की नियत से किया जा रहा है या कुर्ब इलाही की नियत से किया जा रहा है। नमाज को लोग देखते हैं, मौर्रख ये लिखता है कि ये पंजगाना नमाजें बवक्त पढ़ते थे, ये मौर्रख लिखता है, लेकिन अल्लाह सुबहानहु ताला जानता है कि ये नमाजें खुलूस से पढ़ी जा रही थी या बगैर खुलूस के पढ़ी जा रही थी। एक साहब नमाजों पे नमाजें पूरी रात नमाजें शब पढ़ते रहे, नमाजें पढ़ते रहे, दुआएं करते रहे, इसलिए कि जो है वो ये समझ रहे थे कि दरवाजे पर किसी के खकारने और खांसने की आवाज आ रही थी। जब खकारने और खांसने की आवाज आ रही थी तो वो सजदों पर सजदे किए जा रहे थे तो कोई है, पलट के नहीं देख रहे थे। सुबह होने के बाद जब पलट कर देखे तो कोई इंसान और कोई बूढ़ा नहीं था बल्कि कुत्ता बैठा हुआ खकार रहा था। तो अब ये जो नमाजें पढ़ी जा रही थी वो जो है किसकी कुर्बत के लिए, किसकी रिजा के लिए, रिजा इलाही के लिए नहीं पढ़ी जा रही थी बल्कि कुत्ते की खुशनुदी के लिए ये सारी रात इबादतें हो रही थी, है ना। तो इसका मतलब यह है कि इबादत अगर अल्लाह सुबहानहु ताला के कुर्ब की नियत से की जाए तो इबादत है, वरना आप इबादत करें कि लोग देखें आपको बड़ा आबिद समझें फिर यह इबादत नहीं है। लोगों को दिखाने के लिए जो नमाजें पढ़ी जाती हैं वो नमाजें नहीं हैं। तो लिहाजा अमल के पीछे छुपी हुई नियतों को देखना निहायत ज़रूरी है कि अल्लाह सुबहानहु ताला कह रहा है फिर हम उस दिन फिर हम उनके आमाल की तरफ तवज्जो करेंगे और सबको उड़ते हुए खाक के जर्रों की मानंद बना देंगे। कि इसकी कई मिसालें अल्लाह सुबहानहु ताला ने दूसरी आयतों में भी दिया है कि जैसे जो है एक पत्थर पर खाक जमी हुई हो और तेज़ बारिश हो तो खाक किस तरह से जो है मिट जाती है। बारिश जब तेज होती है तो जमी हुई राख, जमी हुई खाक जिस तरह से जो है चटियल हो जाती है और साफ पत्थर साफ दिखाई देने लगता है, तो ये हमारे आमाल भी जो है ऐसे है जिसके ऊपर जो है अगर बदनीयती की बारिश हो जाए तो ये सारे के सारे आमाल जो है वो खत्म हो जाते हैं। और कुछ आमाल ऐसे होते हैं जो दूसरे आमाल को जला देते हैं। मिसाल के तौर पे कुरान मजीद सूरह हुजरात में कहता है कि अगर तुमने नबी की आवाज पर अपनी आवाज को बुलंद किया तो हम तुम्हारे सारे किए कराए आमाल जब्त कर लेंगे। कुरान मजीद कह रहा है ला तरफो अस्वातुकुम फौक सौतिन नबी वला तजहरु लहु बिल कौल कजहरि बादिकुम लिबाद अन तहबता आमालुकुम व अंतुम ला तशुरून, कि तुम्हारे सारे आमाल जब्त कर लिए जाएंगे और तुम्हें एहसास तक नहीं होगा। तो इसका मतलब यह है कि अगर नमाज पढ़ने वाले, इबादत करने वाले अगर ये सारी इबादतें कर अगर नबी करीम की तौहीन کا موجب بن رہے ہیں یا نبی کریم کی عظمتوں کو گھٹا رہے ہیں، تو گویا ان کے سارے اعمال اکارت جا رہے ہیں، ان کے سارے اعمال برباد ہو رہے ہیں۔ تو اس طرح سے ہم دیکھیں کہ کس طرح سے امیر المومنین اس قدر عبادت کرنے والے، لیکن نبی کریم کا کس قدر احترام کرتے تھے، اپنی عبادتوں پہ ناز نہیں تھا، نبی کے پیچھے پیچھے رہنے پہ ناز تھا، کبھی نبی سے قدم آگے بڑھ کے نہیں چلے، کبھی اپنی آواز کو نبی کی آواز پر بلند نہیں کیے، بلکہ کہتے ہیں کہ میں نبی کے ساتھ ایسے رہتا تھا جیسے اونٹنی کا بچہ اونٹنی کے ساتھ رہتا، یعنی میں ہمیشہ سائے کی طرح نبی کے ساتھ رہتا تھا۔ امیر المومنین کی عظمت و اہمیت اس وجہ سے ہے کہ آپ نبی کریم کا احترام کرتے تھے، یہ احترام نبی تھا جس کی وجہ سے آپ کے اعمال کی درخشندگی سے آج پوری تاریخ جگمگا رہی ہے، پورے انسانی قلوب کا ایمان، جتنے اولیاء گزرے، جتنے عرفاء گزرے، سبھی نے آپ کے نور ایمان سے استفادہ کیا ہے، اور سب نے آپ کے وجود سے اپنے سلسلوں کو جوڑا ہے، جتنے سلسلے عرفاء، جتنے سلسلے مشائخین، جتنے سلسلے آپ کو عالم اسلام میں ملتے ہیں، تصوف کے سلسلے ہوں یا اہل سنت کے سلسلے ہوں یا شیعہ عرفاء کے سلسلے ہوں، تمام دنیا انسانیت کے اور تمام ارواح اولیاء، تمام عرفاء آپ کی ذات سے آ کے ملتے ہیں، اور آپ نے جو کچھ بھی حاصل کیا وہ نبی کریم کی ذات سے حاصل کیا ہے، نبی واسطہ ہے، نبی واسطہ فیض ہے۔ اصحاب الجنہ یومئذ خیر مستقر واحسن مقیلا، بس یہ آیت آج کے لیے انشاءاللہ کل جو ہے تھوڑا جلدی انشاءاللہ شروع کر دیں۔ یہ اس آیت میں ارشاد ہو رہا ہے کہ اس دن صرف جنت والے ہی ہوں گے جن کے لیے بہترین ٹھکانہ ہوگا اور بہترین آرام کرنے کی جگہ ہوگی۔ اصحاب الجنہ یومئذ خیر مستقر واحسن مقیلا، مستقر یعنی محل استقرار، مقیلا یعنی خیل اللہ کی جگہ، یعنی جہاں وہ آرام کریں گے، جہاں وہ سکون سے رہیں گے۔ اصحاب الجنہ یومئذ خیر مستقر واحسن مقیلا، اچھی جگہ پر رہیں گے، ان کا ٹھکانہ بہتر ہوگا، یعنی نتیجہ اچھا ہے اصحاب الجنت کا۔ یہ اصحاب الجنت مرنے کے بعد نہیں بنیں گے اصحاب الجنت، یہ دنیا ہی میں اصحاب الجنت رہیں گے، یعنی جو جنت، جو لوگ دنیا میں اصحاب الجنہ بنیں گے وہی آخرت میں اصحاب الجنت کہلائیں گے۔ وہاں پر بننا نہیں ہے، بنانا یہاں پر ہے، وہاں نتیجہ عمل ہے، عمل یہاں ہے، وہاں نتیجہ عمل ہے۔ آپ کہیں گے وہاں جانے کے بعد اچانک اصحاب الجنہ بن جائیں گے، اکثر لوگ سمجھتے ہیں کہ یہاں جیسے بھی ہوں وہاں جانے کے بعد جنتی بن جائیں گے، یہاں کیسے بھی رہوں جنت میں چلے گئے۔ ارے جو دنیا میں جنت نہ حاصل کر سکا وہ آخرت میں جنت میں کیسے جائے گا؟ جنت یہاں حاصل کریں گے تو وہاں جنت میں جائیں گے، جنہوں نے دنیا میں جنت نہیں حاصل کی ہے وہ کیسے آخرت میں انہیں جنت مل سکتی ہے؟ جنت یہیں پر ملتی ہے، بس پردے برزخی اڑ جاتا ہے، یوم تبل السرائر، بس قیامت اس دن کا نام ہے جہاں پر جو ہے پردے اڑ جائیں گے اور انکشاف ہو جائے گا، جنتی جنت میں گویا پہنچ جائیں گے۔ اس وقت ان کے اور جنت کے درمیان ایک پردہ حائل ہے، وہ پردے کے اڑ جانے کا نام قیامت ہے، یوم تبل السرائر، جہاں حقیقتیں منکشف ہوں گی۔ جہنمی یہی جہنمی ہوتا ہے، لوگ کہتے ہیں کہ شعرا کہتے ہیں فلاں صاحب کو میں دیکھ رہا ہوں کہ وہ جنت میں چلے گئے، ارے چلے گئے کیسے جائیں گے؟ اگر یہاں انہوں نے جنت نہیں کمائی تھی تو وہ جنت میں جائیں گے کیسے؟ جو جنت میں پہنچ جاتا ہے اسی کو جنتی کہا جاتا ہے۔ ہم یہاں نہیں کہتے یہ صاحب جو ہے جنتی ہیں، بھائی جب جنت میں گئے نہیں تو جنتی کیسے بن گئے؟ نہیں، یہیں پر انسان جنتی بنتا ہے۔ آپ نے یہ بھی سنا ہوگا کہ یہ شخص جہنمی ہیں، مثال کے طور پہ ہم یقین سے کہتے ہیں کہ یہ اوباما جہنمی ہے، یہ نتن یاہو جہنمی ہے، یہ لوگ جو ہے جہنمی ہیں، نہیں کہتے جہنمی ہے، تو کیا جہنم میں چلے گئے لوگ؟ ہاں چلے گئے، اس وقت انہوں نے جہنم اپنے لیے خرید لیا ہے۔ تو ہم دعا کریں کہ پروردگار ایسے ظالموں سے ہمیں دور رکھے۔ اور آج جو بات خاص طور پہ آپ کے سامنے عرض کرنی تھی وہ یہ کہ جو راکٹ کا حملہ ہوا تھا اس میں جو ہے وہاں کا ایک متولی بھی جو ہے شہید ہو گیا ہے. تو جناب زینب کے روضے پر جنہوں نے جو ہے راکٹ برسائے ہیں یہ لوگ مسلمان نہیں ہو سکتے ہیں, اس لیے کہ نواسی رسول کے نشانیوں کو منہدم کرنا, ان کے روضہ مقدسہ کو جو ہیں یہ جو ہیں گویا اس نفرت کا اظہار ہے جو اولاد نبی سے جو نفرت دل میں ہے اس کا یہ اظہار کیا جا رہا ہے. تو لہذا اس قسم کی جو نفرتوں کا اظہار کیا جا رہا ہے یہ مسلمانوں کے درمیان میں دراڑ پیدا کرنا ہے. پروردگار عالم کہتا ہے کہ کسی کا دل مت دکھاؤ. اب کتنے لوگ ایسے ہوں گے جن کا دل دکھ رہا ہے, اتنے مسلمانوں کے دلوں کو تکلیف پہنچ رہی ہوگی, کیونکہ کچھ مسلمانوں کے نزدیک یہ جگہ محترم ہے. اگر یہ جگہ کسی مسلمان کے نزدیک محترم ہے اور اس کو آپ مٹا دیں گے تو اس سے جو ہے ان مسلمانوں کے دلوں کو جو ہے تکلیف پہنچ, اور کوئی پوجا نہیں کرتا ہے, کوئی جو ہے وہاں سجدہ نہیں کرتا ہے, وہاں جو بھی زیارت کے لیے آتا ہے وہ اللہ سبحانہ و تعالیٰ کی بارگاہ میں دو رکعت نماز پڑھتا ہے. وہ جگہ مسجد ہے, روزے میں مسجدیں ہوتی ہیں, وہاں پہ لوگ نماز پڑھتے ہیں اور اللہ کی نماز پڑھتے ہیں. کوئی جو ہے روزے کو سجدہ نہیں کرتا ہے, زیارت پڑھتے ہیں صرف کھڑے ہو کر. السلام علیک یا بنت رسول اللہ کہتے ہیں, اے رسول کی بیٹی آپ پر سلام, اے نبی کی بیٹی آپ پر سلام, اور سارے مسلمان اس میں شریک ہیں. یعنی جناب زینب کے روزے کا تحفظ صرف شیعہ ہی نہیں کرتے. آج آپ نے اعتماد کی سرخی نہیں پڑھی, اس پہ لکھا ہوا ہے کہ نہ صرف جو ہے شیعہ احترام کرتے ہیں بلکہ اہل سنت کی اکثریت احترام کرتی ہے, تمام اہل سنت احترام کرتے ہیں. تو لہٰذا شیعہ سنی دونوں کا دل آزاری ہوئی ہے. تو وہ لوگ جو ظلم کر رہے ہیں, تشدد کر رہے ہیں, ناانصافی کر رہے ہیں, اور جو امریکہ کے اعلی کار بنے ہوئے ہیں, جو یہودیوں کی آرزوؤں اور تمناؤں کو پورا کر رہے ہیں, اور امریکی آقاؤں کو خوش کرنے کے لیے جو مسلمانوں کی نیند چین اور اسلامی ملک کو پریشان کر رہے ہیں, اگر یہ لوگ دیندار ہوتے تو امریکہ میں ان کو ہلا مچانا چاہیے. اگر یہ دہشت گرد ہیں تو اگر یہ دہشت گرد صحیح الدماغ ہیں تو ان کو جو ہیں وائٹ ہاؤس میں اگر ہنگامہ کرنا چاہیے تھا, ان کو امریکہ میں ہنگامہ, ان کو اسرائیل کے اندر ہنگامہ کرنا چاہیے تھا. اسرائیل کو تو انہوں نے چین سے چھوڑ دیا ہے, اسرائیل کو نشانہ نہیں بناتے, امریکہ کو نشانہ نہیں بناتے, اسرائیل کی نیند حرام نہیں کرتے یہ لوگ, بلکہ جو ہیں وہ شام کے مسلمانوں کی نیندیں حرام کر رہے ہیں. انہیں جتنا شرک نظر آ رہا ہے سب مسلمان بستیوں میں نظر آ رہا ہے, امریکہ میں انہیں ایمان نظر آ رہا ہے, اوباما ان کے نزدیک بہت بڑا مسلمان ہے, ان کے نزدیک جو ہے اسرائیل کا صدر بہت بڑا مومن ہے, ان کو جو لوگ مشرک نظر آتے ہیں وہ مسلمان ان کو مشرک نظر آتے ہیں, اور مشرک انہیں مومن نظر آتے ہیں, مشرک مسلمان نظر آتے ہیں اور مسلمان مشرک نظر آتے ہیں. جتنا کفر نظر آتا ہے حضرت ابو طالب کی ذات میں نظر آتا ہے, اور جتنا ایمان نظر آتا ہے حضرت ابو سفیان کی ذات میں نظر آتا ہے. وہ کہتے ہیں کہ ابو سفیان ایمان کا مجسم ہے اور ابو طالب جو ہے وہ کفر کا تجسم ہے نعوذ باللہ. یعنی جتنی برائیاں ہیں وہ ابو طالب میں ڈھونڈیں گے, شرک ہے تو ابو طالب میں نظر آئے گا, ایمان ابو سفیان. یہی وہ غلطیاں ہیں جو آگے بڑھ کر آج یہ شاخسانہ دکھا رہی ہے کہ وہ جو غلطیاں ابتدا میں کی گئی تھی وہی غلطیاں آج اس نوبت تک پہنچا دی ہیں کہ یہ تو مسلمان, جو مسلمانوں کا خون چوسے وہ مسلمان, جن کی اولادوں نے اسلام کا خون چوسا وہ مسلمان, اور جس کی اولاد نے اسلام کے لیے خون دیا وہ کافر. وہ کافر ہے کہ جس کی اولاد نے اسلام کے لیے خون دیا, جس نے اپنی پوری زندگی حضور کے لیے وقف کر دی. ابو طالب نے کبھی حضور کے خلاف جنگ نہیں لڑی بلکہ حضور کے لیے حضور کے بستر پر اپنے بچوں کو سلایا کرتے تھے, جہاں پر موت کا خوف ہوا کرتا تھا وہاں اپنی اولاد کو سلا کر نبی کی حفاظت کرتے تھے. شیب ابی طالب میں نبی جو ہے پروان چڑھے ہیں, تو شیب ابی طالب اسلام کا گہوارہ رہا ہے. تو جو اسلام کے لیے, جس نے اسلام کو پالا ہے, جس نے اسلام کے لیے سکون فراہم کیا وہ کافر ہے, اور جس نے اسلام کے خلاف جنگ لڑی, جس نے دنیا دنیا اسلام کے پہلے سید الشہداء کا کلیجہ جس کی بیوی نے چبایا تھا وہ ابو سفیان نے، ابو سفیان کی بیوی نے سید الشہداء کا کلیجہ چبایا یعنی حضرت حمزہ کا، حمزہ کا کلیجہ چبانے والی مومنہ، اور جس نے جو ہے جنگ بدر میں جنگ لڑی حضور کے خلاف وہ مسلمان، جس نے احد کے میں جنگ لڑی، جس نے جنگ احزاب میں 10,000 کا لشکر اسلام کے خلاف لایا وہ مسلمان، ان کی اولاد مسلمان، یزید سب سے بڑا مسلمان اور حسین ابن علی سب سے بڑے جو ہیں گویا باغی. تو یہ جو ہے یہ جب تک اس کیفیت سے مسلمان باہر نہیں نکلے گا اس وقت تک حقیقت اسلام سمجھ میں نہیں آئے گا. اتنی موٹی بات اگر مسلمانوں کے سمجھ میں نہ آئے کہ جو خون دے وہ کیسے کافر ہو سکتا ہے اور جو خون چوسے وہ کیسے مسلمان ہو سکتا ہے، اتنی سامنے کی بات کہ پورے اسلام کا خون چوس لیا ابو سفیان کی اولاد نے، پھر ابو سفیان کے اسلام پہ کوئی شک نہیں ہے مسلمانوں کو، اور جتنے شکوک و شبہات ہیں وہ ابو طالب کے ایمان پر ہیں. یعنی اب یہ دہشت گردوں کا جو ساتھ، یعنی دہشت گردوں کے مسلمان ہونے پہ شک نہیں ہے بلکہ حزب اللہ کے مومن ہونے پہ شک ہے. جو لوگ روضہ زینب پر راکٹ برسا رہے ہیں ان کے ایمان میں شک نہیں ہے، لیکن جو روزے کا تحفظ کر رہے ہیں سارا شک ان کے اوپر ہو رہا ہے. جو ملک بچانے کے لیے آ رہے ہیں ان کو غدار سمجھا جا رہا ہے، جو ملک تباہ کرنے کے لیے آئے ان کو مومن سمجھا جا رہا ہے. جو ملک کو تباہ کر رہے ہیں، جو ملک برباد کر رہے ہیں، جو ہزاروں، اب کہہ رہے ہیں کہ شام میں جو ہے 1,00,000 آدمی مرے گئے، کس کی وجہ سے مرے؟ کیا فوج اپنے ہی آدمیوں کو مار دیتی ہے؟ فوج کا کام ملک کا ڈسپلن برباد کرنا ہے یا جو ہے ملک کا دفاع کرنا ہے؟ تو پھر یہ 1,00,000 آدمی مارے کس نے؟ دہشت گردوں نے مارے، فوجیوں کو مارا، عوام کو مارا، گھر کے اندر بیٹھ گئے دہشت گرد، معصوم گھروں پہ بیٹھ گئے اور وہاں بیٹھ کے کھڑکیوں سے بندوں سے گولیاں چلاتے رہے. اور جب کس کو معلوم کہ اندر جو ہے دہشت گرد بیٹھے ہوئے ہیں کہ جو ہے نا عام نہتے لوگ، تو پورے نہتے لوگوں کو انہوں نے خطرے میں ڈال دیا، نہتے لوگوں کو یرغمالی بنا دیا، نہتے لوگوں کو جو ہے نا اسیر کر لیا اور ان لوگوں کو جو ہے غلام بنا دیا اور جو ہے نا قیدی بنا دیا. تو لہٰذا ہم دعا کریں پروردگار دنیا سے ظلم و ستم کا خاتمہ ہو، امریکہ و اسرائیل پروردگار نیست و نابود فرمائے، امام عصر جل اللہ تعالیٰ فرجہ الشریف کے ظہور میں تاجل فرمائے، ہم کو ان کے آوان و انصار میں شمار فرمائے. ایک مرتبہ سورہ حمد کی تلاوت فرما کر ارواح مومنین ارواح مسلمین شاد فرمائے. بسم اللہ.